نحمد ونصلي على رسوله الكريم اما بعد قال الله تعالى في القران المجيد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مدين الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعلي البر ومر اللهم صل على سيدنا ومولانا محمد وعلي وصحبه وبارك وسلم حدیث میں ایک بہت ہی مشہور اور معروف نبی کریم صلی اللہ علیہ وسلم کی دعا ہے, یہ خطبہ حدیث کے اندر موجود ہے. یہ وہ دعا ہے جو نبی کریم صلی اللہ علیہ وسلم نے اپنے بہت ہی محبوب اور پیارے صحابی حضرت معاذ رضی اللہ تعالیٰ عنہ کو تعلیم فرمائی تھی. آپ صلی اللہ علیہ وسلم کا یہی معمول تھا کہ سلام پھیرنے کے بعد آپ اس دعا کو اکثر اوقات پڑھتے تھے, اور آپ بھی ماشاء اللہ سب حضرات ہی پڑھتے ہیں. بہت ہی معروف دعا ہے, اللہم آئین نالا ذکری کا و شکری کا و حسن عبادتی کا. تو یہ دعا ہے. دعا حقیقت میں کیا ہے, یہ میسج ہے, پیغام ہوتا ہے, کہ اس میں بتایا جا رہا ہے دعا کے اندر کہ بھائی یہ عمل کریں, یعنی اس میں عمل کی ترغیب ہے. اور جب انسان عمل کے لیے دعا کرتا ہے, یعنی جب تک آدمی کوئی اسباب سب اختیار نہیں کرے گا تو اس وقت تک دعا کیا کرنی. یہ عالم میں سب اسباب ہے, ہر کام کو پہلے کیا جاتا ہے, کرنے کے بعد پھر اللہ سے دعا کی جاتی ہے تاکہ اس کام کے اندر مزید اللہ پاک ترقی عطا فرمائے. تو دعاؤں کا بھی یہی رنگ ہے کہ بھی دعا جب انسان کرتا ہے تو پہلے اس عمل کو اختیار کرتا ہے, عمل کو اختیار کرے اور پھر دعا کے اہتمام کرے, اللہ سے آنت اور اس کی مدد مانگے. یہی دنیا کے ہر کام کا معاملہ ہے. اب دکان تو ہم کھولیں نا اور ہم دعا مانگتے ہیں اللہ تعالیٰ رزق بڑھا دے, میری دکان چلا دے, تو دکان ہے ہی نہیں, تو سبب کے خلاف بات ہے. دیکھیے کہ مشہور بات ہے, کسی بزرگ کے پاس ایک شخص آتے تھے, اب آ کے تھے حضرت دعا فرمائے, بچوں کا بڑا شوق ہے, اللہ تعالیٰ کو مجھے اولاد نرین عطا فرمائے, تو حضرت دعا فرما دیتے تھے. ان کا معمول تھا تو پھر دعا مانگتے, کافی عرصہ ہو گیا. تو ایک دن حضرت نے پوچھ ہی لیا, خیال ہے کہ اتنی دعا ہم کر رہے ہیں, اس کی دعا قبول کیوں نہیں ہو رہی, کیا وجہ ہے, ایسے اٹک کہاں رہے ہیں. تو آپ نے پوچھ لیا اس سے کہ بھائی آپ کی شادی کو کتنا عرصہ ہوا, کہتے ہیں شادی تو حضرت نہیں کی ابھی تک, نہیں بچوں کا بہت شوق ہے. تو ہمیں جنت کا بہت شوق ہے نا, کسی بزرگ بننے کا بڑا شوق ہے, سوئیں تو ہمیں کوئی کرامات ہو جائے, کوئی خواب نظر آ جائے. ہر آدمی خواہش ہے کہ نبی کریم کی زیارت بھی ہو, کس کا شوق نہیں, مدینہ منور کی زیارت ہو, طواف کر رہا ہوں تو زیارت ہو رہی ہو, نیک خیالات آ رہے ہیں دل میں, بڑے بڑے شوق ہیں ہمارے. شوق تو پھر ویسے ہی ہیں جیسے اس آدمی کا تھا. عمل کی ضرورت ہے نا ان چیزوں کے لیے. جب تک انسان عمل نہیں اختیار کرے گا تو شوق کیسے پورے ہو جائیں گے. دنیا یہ سبب پورا نہیں ہوتے کیونکہ عالم اسباب ہے, اس کے لیے تو ہمیں کرنا پڑتا ہے سب ہر کام کے لیے, اور پھر اس کے ساتھ سبب اختیار کرنے کے بعد پھر اللہ کی طرف انسان جاتا ہے. اللہ تعالیٰ کام تو میں نے کر دیا, اب ختم تو نے کرنا ہے, استقیمی تک تو نے پہنچانا ہے, یہ تو میرا کام تھا, میں نے یہاں کر دیا, میں نے جو کوشش کر سکتا تھا میں نے کی ہے. پھر اللہ سے ہاتھ اٹھاتے ہیں, اللہ پاک میرے اس کام کو آسان کر دے, اللہ معین اللہ ذکری کا شکری کا حسن عبادت کا. اللہ کے نبی صلی اللہ علیہ وسلم ذکر کے بارے میں فرمایا, تین مقامات فرمایا اللہ کے نبی نے. کتنی اہم دعا ہوگی آپ یہ سوچیں کہ ایک صحابی کو تلقین فرما رہے, خود اس پر بہت سخت معمول, احادیث میں اس کا ذکر. تو آپ مجھے بتائیں کہ کتنا اہم پیغام ہے اسلام کا جو اللہ کے نبی صلی اللہ علیہ وسلم بار بار یاد کرا رہے ہیں دعا کرنے کے بعد, ہر دعا کے بعد یہ دعا کرتے ہیں. تو ہم بس کو دعا بنا لیں, یہ تو عجیب بات ہے. دعا کس میں نہ ذکر ہو نہ اگلے معاملات ہوں, بس دعا کیے جا رہے ہیں. دعا کیوں یہ ہے, اس دعا کا مقام یہ ہے کہ بھائی اللہ کا ذکر کرو, تلقین کیا جا رہا ہے اللہ کا ذکر کرو. کتنی بڑی چیز ہوگی اللہ کا ذکر جو اس کا اتنا بڑا اللہ کے نبی سمجھ ارشاد فرمایا یہ تم کرو. پھر شکر, بتایا کہ یہ ذکر جو ہے جب انسان شرائط کے ساتھ اللہ کا ذکر کرتا ہے, یاد رکھے ہر چیز کی شرائط, جیسے آپ نماز پڑھنے ہیں نماز کی شرط ہے نا, وضو کرو بھائی پھر شرط ہے, پاک کپڑے ہوں پھر ہمارا قبلے کی طرف منہ ہو, یہ ساری شرائط ہیں جو بھی ہیں آپ جانتے ہیں نماز کی. یہ ساری چیزیں کچھ بھی نہ ہوں آ کے نماز نیت کر کے کھڑے ہو جائے نماز تو نہ ہوئی نا. اسی طرح ہر عبادت کی شرط ہے شرائط ہے. یہ اللہ کا ذکر جو ہے یہ اتنی بڑی عبادت ہے, اس کی بھی تو کچھ شرط ہے نا جو انسان جس کے ساتھ کرے. ہو سکتا ہی نہیں کہ انسان اس شرائط کے مطابق اس عبادت کو کرے جس کا حکم آیا ہے, جس کا ارشاد نبی صلی اللہ علیہ وسلم ہے, اس میں تاثر نہ ہو اثرات موجود نہ ہو, یہ کیسے ہو سکتا ہے؟ وجہ اس میں یہ ہے کہ ہم شرط کو پورا نہیں کرتے. اب ذکر اتنی بڑی چیز ہے کہ ذکر تم کرتے ہیں ٹھیک ہے, لیکن آپ یہ دیکھیں گے پراپر ذکر کیا جاتا ہے, اس سے پہلے آپ کسی بزرگ کے پاس ہیں تو ذکر سے پہلے توبہ کرائی جاتی ہے. کرائی جاتی ہے توبہ کیوں؟ اس لیے کہ توبہ کرتا ہے آدمی اللہ کے حضور میں, کہ اللہ تعالیٰ سب سے پہلے اپنے گناہوں کی معافی مانگتا ہے اللہ تعالیٰ سے, پھر اللہ سے ان وعدوں کی وعدے فرماتا ہے کہ اللہ تعالیٰ میں مکمل طور پر گناہوں سے اجتناب کروں گا, حلال حرام کی تمیز کروں گا, عبادت کو تیری شریعت کے مطابق ادا کروں گا, حقوق سارے ادا کروں گا. یہ وعدہ کرتا ہے توبہ میں آدمی کہ بھائی ہم نے یہ کرنا ہے, اللہ سے توبہ کر رہے ہیں کہ اللہ تعالیٰ سب سے جو افضل چیز ہے اس میں توبہ کے اندر ہم کرتے ہیں وہ رزق حلال ہے سب سے بڑی چیز, کہ خون سے چلتا ہے تعلق. تو جب انسان توبہ کرتا ہے اس سے شوق پیدا ہوتا ہے کہ اللہ کا ذکر سیکھوں, تو کسی اللہ والے کے پاس جاتے ہیں کسی بزرگ کے پاس جاتے ہیں تو وہ کہتا ہے پھر توبہ کرو, پہلے رزق حلال ہوگا عبادت تمہاری صحیح ہوگی, حرام حلال سے بچو گے اور جناب اللہ شریعت کے مطابق تمہاری زندگی ہوگی, لوگوں کو حقوق ادا کرو گے, اس کا وعدہ کریں اللہ تعالیٰ سے. پھر وہ بندہ اس عبادت کو اختیار کرنے کے لیے شرط, جیسے نماز کے لیے ہم بھائی وضو کریں گے, ہم کھانے کی طرف کپڑے صاف رکھیں گے, سارے شرائط. جب یہ انسان توبہ کرنے کے بعد اللہ سے وعدہ کر لیتا ہے اور پھر اللہ کے ذکر کو اختیار کرتا ہے, پھر ذکر اختیار کرتا ہے اور ان پہ پابند رہتا ہے ان چیزوں پر. دیکھیے مر جائے گا بھوکا حرام نہیں کھائے گا, کیونکہ اللہ سے وعدہ کر چکا ہے اس مجاہدے پر, اس تکلیف پر جو اس کو ملنا ہے وہ تو بہت عجیب چیز ملنی ہے, وہ ایسے تو نہیں نا مل جاتی چیز, بہت اعلیٰ چیز ملنی ہے. یہ تو نہیں کہ بس ذکر کیے جا رہے ہیں, آج ذکر ہو گیا صبح بھی شام ہو گیا اور رزق حلال حرام نہ حرام کا پتہ نہ حلال کا پتہ نہ نماز کا پتہ نہ کسی چیز, نفس کے اندر کھیل لے بس ذکر کرتے ہیں اور پھر شکایت ہے ذکر سے کوئی فائدہ, ذکر کا تو فائدہ ہے اسی دعا کے اندر بتایا جا رہا ہے. جب شرائط کے ساتھ انسان اللہ کے ذکر کو اختیار کر لیتا ہے پابند ہو جاتا ہے تو پھر کیا ہوتا ہے, اللہ سبحانہ وتعالیٰ اس کو اپ کرتا ہے, ذکر کے اثرات پیدا ہوتے ہیں. آئین نالہ ذکری و شکری کا اتنا اعلیٰ مقام انسان کو ملتا ہے کہ وہ مقام شکر پہ پہنچ جاتا ہے. مقام شکر جو ہے بہت ہی بلند مقام ہے, یہ انبیاء علیہ السلام کا ہی مقام ہے, مقام شکر جو ہے بہت بڑا مقام ہے. یہ شان ہے کس کی؟ انبیاء کی شان ہے شکر کے مقام پر. تو جب کثرت ذکر شرائط کے ساتھ انسان کرتا ہے تو یہ لازم ہے اس پر کہ اس کو مقام کون سا حاصل ہوتا ہے, مقام شکر حاصل ہو جاتا ہے. اب اس کی تشریح میں اس وقت نہیں کر سکتا, شکر کی بہت ہی بلند تشریح ہے, اس کی وقت بھی اتنا نہیں اور ٹاپک میرا یہ نہیں ہے, لیکن ایک بڑا اونچا مقام ہے جو کس کو ملتا ہے, صرف کس کو ملتا ہے, ذکر کرنے والوں کو ملتا ہے. ذکر کرنے والوں کو ملتا ہے جس نے شرطوں کے ساتھ اللہ کے ساتھ اپنے اپنے آپ کو جوڑ لیا, اس لائن میں آ گیا, الحمدللہ ذکر کو پکڑ لیا شرائط کے ساتھ, تو وہ رہتا نہیں آدمی, خود بخود ذکر کرتے کرتے اللہ تعالیٰ اس کو اس مقامات پہ پہنچا دیتے ہیں جو مقام شکر ہے جس کو کہا جاتا ہے, اس کے اس اثرات پیدا ہو جاتے ہیں اس شخص میں, اس کو پتہ بھی نہیں ہوتا الحمد اس مقام پہ پہنچنا شروع ہو جاتا ہے اس کو. تو مقام شکر ایک بہت اونچا مقام ہے. تو فرمایا عین اللہ ذکری کا شکر ایک بہت سنی عبادت ہے, پھر شکر کے مقام سے اٹھایا جاتا ہے وہ ذکر, اس کو لے کے چلتے ہیں آگے. کتنی بڑی چیز ہے ذکر, اللہ نے وہ آگے بڑھتا ہے, وہ کیا ہے حسن عبادت, یہاں کیا عبادت کی روح عطا کر دی جاتی ہے اس کو, کہ جو ہم نماز پڑھتے ہیں اس کی حقیقت آئے گی, جو روزہ رکھتے ہیں اس کی حقیقت ادا کر دی جائے گی, یہ تو صورت ہے نا ابھی, لیکن اس کی حقیقت تک پہنچ جاتا ہے, تلاوت قرآن کی حقیقت میں پہنچتا ہے قرآن کی, جب تلاوت کرتا ہے اس کی حقیقت کو پاتا ہے, حج کرتا ہے تو حقیقت کعبہ ملتا ہے اس کو, تو یہ حقیقتوں تک پہنچتا ہے. اور اونچا ترین جو حقائق مقام ہے عبادت کا بندے کا, جس کو نصیب ہوتا ہے ذکر سے شکر, اور شکر سے جو وہ مقام ملتا ہے حسن عبادت کا, وہ کون سا مقام ہے, وہ حسن اخلاق ہے. یاد رکھے یہ ہائیسٹ کے لیے مقام ہے انسان کا, جس کے لیے نبی نے ارشاد فرمایا حدیث کے اندر کہ میں بھیجا ہی مجھے اس لیے گیا ہے میں اخلاق کو مکمل کروں دنیا کے, اتمم الاخلاق کے لیے. تو ذکر کے بعد بلند ہوتا ہے ذکر سے انسان شکر, شکر کے بعد اس میں کیا آتا ہے حسن عبادت, کیا آتا ہے وہ کیا ہے اخلاق. اور اخلاق کی سب سے پہلی روح کیا ہے جو انسان کو نصیب ہوتی ہے, یہ سب ذکر کے اثرات ہیں. دیکھ لیں آپ کون سی چیز ملتی ہے اس کو, سب سے پہلی چیز جو ٹاپ ہے اخلاق کے اندر, ٹاپ آف دا لسٹ اخلاق میں, اخلاق ایک بہت بڑا ٹاپک ہے نا, تو اس میں سب سے ٹاپ چیز بتا رہا ہوں وہ جس کو ہم کہتے ہیں سب سے ہائی کلاس کیا ہے اخلاق کے اندر, وہ ہے توکل تو اللہ, سب سے ہائی کلاس, بلند ہو جاتا ہے اس کا توکل اللہ تعالیٰ پہ, بس ختم. اتنا بلند ہوتا ہے توکل کہ کوئی چیز بھی اس کے نزدیک کوئی معمول ہر چیز کچھ بھی ہو ایک دم پلٹتا ہے اپنے رب کی طرف, ہر چیز میں اس کا مقام اللہ کی طرف رجوع کر جاتا ہے, کوئی شعبہ نہیں کسی شرک کا, کسی کو شریک نہیں کرنا, کسی کو شامل نہیں کرنا, کسی کی عانت نہیں کرنی, سیدھا کدھر جاتا ہے اللہ کی طرف, خوشی ہو تو اللہ کی طرف, رنج ہو تو اللہ کی طرف, تکلیف ہو تو اللہ کی طرف, غم ہو تو اللہ کی طرف, ملے تو اللہ کی طرف, نہ ملے تو اللہ کی طرف, فاقے ہیں تو اللہ کی طرف, حرام ہے تو اللہ کی طرف, سب کچھ اللہ کی طرف, وہ خود بخود اس مقام کی طرف انسان چلنا شروع ہوتا ہے. جب توکل کے مقام پہ پہنچتا ہے تو اس سے زیادہ مطمئن شخص کوئی نہیں ہوتا, جس کا قرآن میں کہ الذین تطمئن قلوبهم بذکر اللہ, دیکھا اس مقام پہ اللہ نے کہا ہے اس سے زیادہ مطمئن, ذکر کرنے والے سے مطمئن شخص رہتا ہی کوئی نہیں, اس کو کیا فکر ہے جب اتنی بڑی ہستی کے ساتھ اس کا تعلق ہے, روٹی وہ دے گا بیٹھے, کھانا وہ دے گا بیٹھے, دکان وہ چلائے گا بیٹھے, کیوں کھائے, حرام کا تصور بھی نہیں آتا اس کو, کسی قانون کو توڑنے کی طرف اس کے توجہ نہیں جاتی. یہ سب کہاں سے ملتا ہے, پہلا سٹیج کیا ہے جو آپ لوگ کر رہے ہیں, اللہ کا ذکر ہے, یہ ذکر اتنا بلند کرتا ہے انسان کو, اتنی اہم چیز ہے. حضرت حذیفہ مرعشی رحمۃ اللہ علیہ یہ اجل خلفاء میں سے تھے, حضرت ابراہیم ادم رحمۃ اللہ علیہ, سنا ہوگا آپ نے نام ان کے, بہت بڑے بزرگ گزرے ہیں. وہ فرماتے ہیں کہ ہم سفر میں تھے ایک دفعہ, میں تھا اور میرے شیخ تھے حذیفہ مرشد, ہم فرماتے ہیں تو سفر ہمارا تھا جو تھا حج کی طرف جا رہے تھے یا عمرے کی طرف جا رہے تھے, مکہ مکرمہ کی طرف ہمارا سفر تھا. تو چلتے رہے, چلتے چلتے ہم کوفہ کے ایک ایسے مقام پہ پہنچے جو ویران قسم کا مقام تھا, اسے ایک مسجد تھی, اور اتنے سفر کر کر کے حال ہمارا یہ ہو گیا تھا کہ بہت تھک گئے, اور تھکنے کے ساتھ فاقہ, کھانے پینے کچھ بھی نہیں, مسجد تھی ایک ویران سی, وہاں رک گئے, تو میرا بھی بڑا حال خراب تھا, حضرت بھی بھوکے تھے فاقے سے تھے, کوئی کھانا وانا کچھ بھی نہیں, تو جب بہت حالت غیر ہو گئی تو حضرت نے ایک پرچہ نکالا, وہ لکھتے ہیں پرچہ نکال کے اس میں لکھا بسم اللہ الرحمن الرحیم, اور لکھا کہ اللہ میں تیرا ذاکر ہوں, شاکر ہوں, اور حسن عبادت مقام پر ہوں یعنی توکل پر ہوں, ذاکر ہوں, شاکر ہوں, اور متوکل ہوں, تو چوتھا کام تیرا ہے. سبحان اللہ, کہتا چوتھا کام تیرا ہے, وہ کون سا ہے, कि फिर तू जामिन है मेरा, उस पर लिख दिया जामिन कौन हुआ, तू ही है फिर जामिन मेरा। और ये पर्चा बंद करके हुज़ैफ़ा अशी फरमाते हैं कि मुझे दिया कि ये पर्चा ले जा, इधर उधर नहीं देखना, और बिल्कुल गैरल्लाह की तरफ तेरा ख्याल ही ना हो, किसी की तरफ ख्याल ना हो, किसी गैरल्लाह की तरफ सिमत भी ना दी जाए, सिर्फ अल्लाह की तरफ। और ये पर्चा मेरा ले जा, जो भी पहला शख्स तुझे मिले, लंगड़ा हो, लूला हो, अंधा हो, जो किस हालत में भी है, तो पर्चा उसको ये पकड़ा देना मेरा। सब अख्तियार किया ना मैंने देखे, लेकिन पहले कह दिया कि मुतवक्किल हूँ लेकिन जामिन तो तू है ना, पकड़ा दिया। वो बेचारे पर्चा पकड़ा चल पड़े, मरीद थे। तो कहता मैं जब पहले सफर चलता रहा तो एक शख्स को देखा जो खच्चर पे आ रहा था, खच्चर समझते हैं ना गधा। तो मैंने कहा बस ये पहला आदमी मिल गया, और मैं पर्चा लिया, मैं मेरे हजरत ने दिया था, अब उसको क्या पता कौन हजरत है उनको कौन है, पर्चा दिया। पर्चा खोला, खोले तो खत्म, रोने लगा, बेताशा पे गिरिया तारी हो गया। वो कहने की लिखने वाला आदमी का है जिसने कुतुब की है, उसने वो तो फला मस्जिद में बैठे हैं। अच्छा, उसने फौरन अपना गद्दे से उतरा, बैग खोला और एक थैली दे दी जिसमें 600 अशरफियाँ थी। कहते जी उनको दे दे, ठीक है अल्हम्दुलिल्लाह। वो गया अपने पाप थैली पकड़ी, उसने कुछ नहीं देखा उसमें क्या है, और जाके हजरत के पास पहुँचा कि हजरत इसी तरह मैंने पहला आदमी देखा। हाँ, उसमें यही बात कि जब कहता है मैं उस आदमी से थैली लेके चला तो मेरे जहन में ख्याल था कि ये आदमी कौन हो सकता है। इतफाक से एक आदमी आ गया, मैं कहा भाई ये गधे वाला आदमी था, इसको तुम जानते हो? शायद उसको शुबा था कि हजरत को जानता ना हो, कि तुम इसको जानते हो। कहते ये तो एक मुसाफिर है, हाँ इतना जानता हूँ कि ये नसरानी है, गैर मजहब आदमी, हमारे से ताल्लुक नहीं इसका। मैं कहता लेके वो अपना थैली हजरत के पास पहुँचा, कहा कि हजरत जो आपने हुक्म दिया था, पर्चा पहले आदमी को दिया, इस तरह उस पर गिरिया तारी हुआ, और जिसने मुझे 600 शरफे दिए, तो हजरत वो कौन था? कहता 5 मिनट इंतजार कर, वो यहीं आ जाता है, अभी जिस साधन तुझे दी है वो भी पहुंच जाएगा। अच्छा, फिर मैंने कि देखा 5 मिनट भी नहीं गुजरे थे तो वो आदमी बड़ी बेकारी के साथ पहुंचा। पहुंचने के बाद वो हजरत के कदम पर लौटने लगा और कहने लगा कि आप मुझे इस्लाम में दाखिल फरमा लें, आयन नाला जिक्री का और शुक्री का हुसन इबादती का। मेरे भाई, जिक्र बहुत बड़ी चीज़ है, जिक्र अल्लाह से ऐसा मिला देता है इंसान को, याद रखे, ऐसा रास्ता है अल्लाह का जिक्र। हमारा बताया नहीं, खुद अल्लाह ने फरमाया कुरान के अंदर कि तुम मुझ तक पहुँचो किस तरीके से, अल्लाह के जिक्र के जरिए पहुँचो। लेकिन इतनी बड़ी कीमत नेमत अल्लाह जब अता फरमा दे, कोई इबादत नसीब फरमा दे, तो उसकी कदर हमें करनी चाहिए, और उन्हीं शरायत के साथ अल्लाह का जिक्र करो। ये दुनिया, ये नफ्स, ये शैतान, ये किसी चीज़ को चलने नहीं देते मेरे दोस्त। दाखिल हो जाते हैं उसमें, लेकिन हमें चलने ही नहीं देते नफ्स। मजबूरी हमें करा देती है कि इतनी बड़ी बड़ी नेमतों को जो हम जिस वक्त आखिर में उठेंगे ना, और जब देखेंगे कि ज़ाकरीन का क्या मुकाम है, अपनी बात कर रहा हूँ आपके लिए, जब देखेंगे ना आखिर में ज़ाकरीन का क्या मुकाम है, तो मेरे जैसा आदमी जब अपने आप को ज़ाकिर समझ कर दाखिल होने की कोशिश करेगा, तो ऐसा धक्का पड़ेगा कि दोज़ख की तरफ इंसान रुख करना शुरू हो जाएगा कि तू कहाँ का ज़ाकिर है। जी मैं तो बड़ा जिक्र करता था, हर मस्जिद में जाता था, कभी छोड़ा नहीं था, कभी नहीं कहता। अल्लाह फरमाएंगे इसका नाम जाकिर, ये जिक्र नहीं था। आइन नाला जिक्र का, तूने कभी कदर ही नहीं की जिक्र की, कोई एक गुना भी तूने तर्क नहीं किया जिक्र के लिए। इतना बड़ा मैंने तो इनाम बताया, तूने एक गुना को ख़त्म करने की कोशिश नहीं की, किसी गुनाह की तरफ तुम कम ना, क्योंकि तुझे फिक्र ये था कि मेरी दुनिया चली जाएगी, इससे मेरी दुनिया में कमी हो जाएगी, मैं खाऊंगा कहाँ से, मेरा गुजारा कैसा होगा। जबकि इबादत ली ही इसलिए जाती है कि मुकम्मल अल्लाह की तवक्कुल हो, हराम की तफात कि जिसका जिक्र करूँ वही खिलाएगा, जिसका जिक्र कर रहा हूँ वही मेरा काम करेगा, वही अमीर करेगा, वही गरीब करेगा, वरना ये लाइन इख्तियार करने का तो फ़ायदा ही कुछ नहीं। ये तो ऐसे ही है जैसे आदमी बस, फ़ायदा कुछ नहीं, कुछ भी नहीं। जब तक उसके साथ मरतब ना हमारी ज़िंदगी के ऊपर, अल्हम्दुलिल्लाह मज़ा तो ऐसा है कि हम यहाँ भी जाकिर हों और जब उठें तो तब भी जाकिर के नाम से उठें। मेहनत करनी चाहिए दोस्तों, अल्लाह से दुआ करें कि जिसकर हम करते हैं इसको उसी शरायत के साथ करें जो अल्लाह ताला ने बताया, और हराम को हराम समझें, हलाल को हलाल जानें, गुनाहों से इज्तनाब करें, इबादत को अहसन तौर पर जिस तरह शरीयत ने बताया है कि ये इबादत ऐसी करनी है, ठीक है ना। हज हम कह दें हम तो खाना कामा हज नहीं जाते, यहीं एक तस्वीर लटका के यहाँ मैं तवाफ़ करना शुरू कर दूँ, उम्रा हो जाएगा, हज हो जाएगा नहीं। हाँ, मैं आप मदीना में की तस्वीर लगा के जी मदीने क्या जाना है, यहीं दुआ मांग लेते हैं बस, ये जाली सामने है सब कुछ कर लेंगे, कभी हो जाएगा, हो सकता ही आप खड़े हो जाएंगे जी ये बस मस्जिद यही है जी बस, मतलब यही नमाज पढ़ूंगा, मस्जिद की नमाज हो जाएगी, हो जाएगी, क्या धोखा है मुझे बताया, मस्जिद तो मस्जिद में नमाज होगी, हज तो काबे जहाँ काबे में ही होगी, मदीना मुन्ना मदीना जाके होगी, जो शरायत है जिस इबादत की उसी किताब आपने बात करना, मैं अब जाकर किस चीज़ तो मस्जिद है, क्यों मस्जिद भजी मेरे मुसल्ला भी है मस्जिद में, यही नमाज पढ़ूंगा सारी, यही जान दूँ, ये कितना बड़ा धोखा है जिंदगी के इंसान के, हमें यही नहीं पता इबादत करनी कैसी चाहिए, इबादत की शर्त क्या है, कैसे जाकिर है, तुम नए ऐसी कि जो आखिरत में जाकिर उठेंगे और जो हदीसें हम सुनते हैं अल्हम्दुलिल्लाह अल्लाह ऐसे ही उठाया हमें, लेकिन कुछ कदम तो उठाए भाई आदमी, इसीलिए तो कहे आइन्ना सुभान अल्लाह, कितनी प्यारी है कि तुम मदद मांग करने के बाद घबराता क्यों है, जब ये कदम उठा रहा है आइन्ना कहना अल्लाह से, अल्लाह ताला इस रास्ते में जो रुकावटें हैं भूख नंग प्यास सब कुछ जिसकी भी रुकावटें मेरे ना आए तो उसमें तुम मदद करते चले जाना मेरी, ताकि मैं कोई ऐसा काम ना कर सकूं जो अपने नफ्स के ऊपर हो और दुनिया के डर से कि अब दुनिया में गई दुनिया कमाई फलां गया कुछ पता ना चले किसी चीज़ का भी, तो ये तो भाई तो एक ये तो ड्रामा ही है, फिर जो स्टेज ड्रामा नहीं होते उसमें एक आप बादशाह होता है ड्रामा चल रहा ना उसने उसको आप किसी एक आप ताज बना दिया यहाँ घुंघरू लगा दिया और जना चेन घोने बना दी क्यों ये बादशाह बाबर बादशाह बैठे बाबर बादशाह बना है तख्त बिछा है तो बाबर बादशाह वो तो बाबर बादशाह तो लग रहा है ड्रामे पूरा सब करें जी बाबर बादशाह लेकिन वो बाबर बादशाह तो नहीं ना बकर बादशाह तो नहीं, तो ऐसी है कि जाकिर तो नहीं ना फिर हम इस तरह सही कह रहे हैं जाकिर तो नहीं है ना, मेहनत भी कर रहे हैं आ भी रहे हैं और अब जैब उसको खुद में डाल रहे हैं पानी के अंदर डाल रहे हैं उस इबादत को, अल्लाह के बंदो वक्त बड़ी तेजी के साथ जा रहा है, सोचो अगर आज हम इस पर मराकबा करते हैं सोचते हैं कि कितना साल हमने इस पर ज़ाय कर दिए कि हम अपने आप को जाकिर समझते रहे, हम आपके अपने इबादत गार समझते रहे, हम अपने आप को नमाजी समझते रहे, तसव्वुर करें जरा कि कितना बड़ा धोखा हमने अपने आप के साथ दिया है, अल्लाह के रब को धोखा दे सकता है नहीं दे सकता, कितने बड़े धोखे करते हैं हर चीज में हर इबादत में हमने चीटिंग की अल्लाह के साथ, क्या है आप सोचें, आज भी इंसान समझ जाए अल्लाह से कि अल्लाह ताला वाकई में सच्ची तो तौबा करने के बाद आपने जिक्र सीखा और मैंने जिक्र सीखे, मेरे हजरत ने सबसे पहले मुझे तौबा कराई थी फिर जिक्र दिया था, तौबा के बाद कायम रहना इस पर फिर अल्लाह के नाम को याद करना, मिलेगा ऐसे ना मुकाम जैसे मैंने आपको मुकाम, फिर तो उस मुकाम का आदमी हो जाता है कि वो पर्ची लिखता है सिर्फ सुभान अल्लाह, उसकी पर्ची चलती है इतना शहनशाह हो जाता है जिससे बादशाह नहीं होते, क्या बात है भाई जी फला गांव कहता है ये ले हमारा साइन है जाओ दे जाना है, वो साइन लेके जाता है जिन्हें ये डायरेक्टर साहब का साइन है ये जनाब फला हमारा बॉस का साइन है वो बॉस का काम होता है, वो इतना ऊंचा इंसान हो जाता है जंगलों में बैठा है सफ लिख के दे रहा है बिस्मिल्लाह जिक्र शुक्र तवक्कल, कहता जा जिसको चाहे दे देना जो भी देगा वो अल्लाह जामिन अल्लाह मेरा काम करे, इसको कहते हैं जिक्र करना, मुकाम छोटा नहीं है इबादत छोटी नहीं है, छोटी नहीं है इबादत बहुत बड़ी इबादत अल्लाह ने दी है और सबसे बड़ा कर्म ये हो गया कि हमें दे दी है, अगर दे ही ना तो वो दूसरी बात थी, किसको देता है अल्लाह ताला इतनी बड़ी चीज किसको देते हैं, इतनी दौलत कौन देता है, रब्बे करीम ने कितना बड़ा एहसान फरमाया कि हमें जिक्र दे दिया है जिक्र बता दिया है, लेकिन उसके बावजूद कि हम जिक्र को जिक्र ना समझें और हराम कारी करते रहे बुरे हरकतों में चलते रहे तो फिर अपने आप को जाकिर कहते रहे तो ये तो बहुत बड़ा धोखा है, अल्लाह से दुआ करें अल्लाह ताला मुझे भी इस धोखे से निकाले, आप तो नेक आदमी हैं मैं तो अपनी बातें करता हूँ आप तो माशाल्लाह बिल्कुल सही हैं ठीक ठाक चल रहे हैं, लेकिन मेरे लिए दुआ करें अल्लाह पाक मुझे भी सच्चा जाकिर कर दे वक्त ज़ाय उनसे बचा ले और मैं भी हराम को हलाल को समझूँ मेरा रिज़्क भी हलाल हो, तो आप तो माशाल्लाह नेक आदमी हैं ठीक ठाक हैं आप आपके दर्जात बुलंद हो रहे हैं मेरे लिए कुछ दुआ करें अल्लाह ताला फर्क बुढ़ापे में फ़र्क पैदा करें हमारी ज़िंदगी के अंदर।